नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सरोकारवाला व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, प्रमुख राजनीतिक दलहरूबीच विवादित विषयमा सहमति भई कानून संशोधन भएपछि फड्को मारेको संक्रमणकालीन न्याय निरूपण सम्बन्धी कार्य अहिले फेरि अन्यलतामा परेको छ। संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी र सदस्य छान्न सर्च कमिटी असफल भएको छ। दुई महिना कार्य अवधि तोकेर कार्तिक 2 गते सरकारले गठन गरेको सिफारिस समितिले तोकिएको समयमा अध्यक्ष र सदस्यहरू छान्न सफल हुन सकेन। शान्ति प्रक्रियाको बाँकी काम पुनः अन्यलमा परेपछि पीड़ित र मानव अधिकार कर्मी तथा सरोकारवालाहरूले चासो पनि व्यक्त गरेका छन्। 2063 साल मक्सिर 5 गते भएको विस्तृत शान्ति सम्झौतामा 6 महिनाभित्रै शान्ति प्रक्रियाको कार्य अघि बढ़ाउने भनिए पनि शान्ति सम्झौताको 7 वर्षपछि आयोग गठन र 18 वर्षपछि कानूनमा सहमति भए पनि संक्रमणकालीन न्याय निरूपणको विषयले कहिले पूर्णता पाउँछ भन्ने अझै टुंगो लागिसकेको छैन। यद्यपि दलहरू संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन एकमत देखिँदा यो विषयले छिट्टै पूर्णता पाउँछ भन्ने आशा गर्न सकिन्छ। आजको अन्तरसंवादमा हामी संक्रमणकालीन न्याय निरूपणको विषयमा केन्द्रित भएर संक्रमणकालीन न्यायका जानकार व्यक्तित्व नेकपा एमालेका नेता एवं वरिष्ठ अधिवक्ता कृष्ण भक्त पोखरेलसँग कुराकानी गर्दैछौ। वरिष्ठ अधिवक्ताज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धेरै धेरै धन्यवाद बाबुरामजी।
अब लामो समयपछि एउटा गतिमा अघि बढ़ेको यो संक्रमणकालीन न्याय निरूपण सम्बन्धी विषय सम्बन्धित 2 आयोगमा पदाधिकारी छनौट गर्ने विषयमा पुगेर पछिल्लो समय अल्झिएको छ। पछिल्लो समय दलहरूबीच भएको सहमति र तदारूकताले केही आशा पनि जगाएको थियो पीड़ितहरूमा। फेरि साना साना विषयमा अल्झिँदा त संक्रमणकालीन न्याय निरूपणको विषय लम्बिने हो कि भन्ने आशंका पीड़ितहरूले गरेको अवस्था छ। यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ? मैले कुराकानी शुरूआत यसै प्रश्नबाट गरे।
विशेष गरी हामीले जो 63 साल मंगसिर 5 गते विस्तृत शान्ति सम्झौता गरेर मुलुकलाई एउटा आशा जगाउने काम गरियो कि अब नेपाली भूमिमा युद्ध सदाका लागि अन्त्य भयो भनेर घोषणा गरियो र 6 महिनाभित्र समग्र शान्ति प्रक्रियालाई हामी टुङ्ग्याउँछौँ भन्यौँ। अब शान्ति प्रक्रियाका महत्वपूर्ण पार्टहरू विशेष गरी हतियार व्यवस्थापन होइन, संविधान सभाबाट संविधान निर्माण गर्ने जस्ता महत्वपूर्ण काम हामीले गर्यौँ पनि बडो दुनियाँकै लागि चमत्कार हुने गरी नै यी कामहरू भएकै छन् भनेर मान्नुपर्ने हुन्छ। तर अब संक्रमणकालीन न्यायको पार्टमा चाहिँ हामी धेरै नै ढिलो भइसक्यौँ। विशेष गरी बेपत्ता व्यक्तिहरू जसको घरका बाउ बेपत्ता छन् होइन, मृत्यु भयो भन्ने राज्यसँग यदि छ भने मृत्यु भयोसम्म पनि हामी भनेका छैनौँ र उनीहरू कतै बाउ आउने हुन् कि दाई अझै छन् कि भन्ने जस्ता कुरा पनि एउटा राज्य त उनीहरूको पनि त अभिभावक हो, सबैको अभिभावक हो, त्यो चिजको एउटा निर्तुल अहिलेसम्म हामी दिन सकिरहेको छैनौँ। आयोग गठन भएर गरेका कामहरूको जति थियो नि, विगतमा काम गर्न कानुन नहुनाले कामै गर्न नसकिएको त्यस्तो पनि होइन के, यहाँ त कहीँ न कहीँ स्पिड मिलिरहेको छैन। होइन भने अब त्यो बेला जुन कानुन बनाएको थियो 71 सालमा हामीले कानुन बनायौँ र 71 सालमा कानुन बनाउँदा नै 2 वर्षभित्र चाहिँ हामी यो सबै कुरा चाहिँ शान्ति प्रक्रियाका बाँकी सबै संक्रमणकालीन न्यायका काम चाहिँ हामी सक्छौँ भनेर हामीले भन्यौँ होइन। तर अब त्यस्ता 2 वर्ष 71 देखि आज आइपुग्दा 81 भनेपछि 10 वर्षसम्म हामीले 65-63 गन्दा त कति भयो, झन्डै 20 वर्ष 17-18 वर्ष भयो होइन, 71 गन्दाखेरि पनि 10 वर्षसम्म हामीले गर्न सकेका छैनौँ। त्यसमा अब हामी वास्तवमा सिद्धान्तमा सबैको सहमति नै देखिन्छ कि समानै सर्वोच्च अदालतको फैसलाको जगमा, अन्तर्राष्ट्रिय मानवाधिकार मानवीय कानुनहरूको जगमा होइन, त्यसपछि अन्तर्राष्ट्रिय रूपमा भएका असल अभ्यास, हामी मात्रै त होइन नि त, युद्धलाई व्यवस्थापन गरेका अन्यत्रका पनि राम्रा अभ्यास छन्। सारा ठाउँमा साथीभाइ विद्वान मित्रहरू जानु भएको छ, अध्ययन गरेर आउनु पनि भएको छ र बढीभन्दा बढी प्रीत मैत्री कसरी बनाउन सकिन्छ भन्ने यी 3-4 प्रिन्सिपलको कुरामा पनि हिजोको चाहिँ युद्धरत पक्ष माओवादी र सरकारमा रहेका अन्य दलहरूको बिचमा सहमति देखिन्छ। कानुन बाधा भयो भनेपछि कानुन पनि खुल्यो। अहिले आयोग गठन गर्न यो त अब साह्रै नै पीडादायी कुरा हो कि आयोग गठन गर्न भनेर सर्वोच्च अदालतका मान्य न्यायाधीशको अध्यक्षतामा समिति पनि बनिसकेपछि हामी चाहिँ आयोग गठन गर्न सकेनौँ भनेर हात उठाउने कुरा यो कुनै मानेमा पनि यो स्वाभाविक देखिँदैन, अस्वाभाविकै देखिन्छ। तर पनि अब अहिलेको सरकार चाहिँ अब यो कुरामा दृढ छ। अब सुरुमा नेकपा एमाले चाहिँ कहीँ शान्ति प्रक्रियाको चाहिँ विरोधी हो कि भन्ने हिसाबबाट कुरा आयो, तर आखिर त एमाले सरकारमा आइसकेपछि शान्ति प्रक्रियाको सबै निकास खोल्नलाई हामी त वास्तवमा त्यो बेलाको कुनै दुईवटा पक्षमध्ये एउटा कङ्ग्रेस एउटा माओवादी देखिन्छ बढी रूपमा हेर्दाखेरि। हामी तथापि हामी यो प्रक्रियालाई छिटोभन्दा छिटो एउटा निर्कुल होस् र समग्र आम जनता त्यसभित्र के काङ्ग्रेस के एमाले के माओवादी सबै सबै मान्छे पीडित छन् ठुलो सङ्ख्यामा, अनि त्यो ठुलो सङ्ख्यामा भएको पीडितलाई कम्तीमा पनि अब यो स्थिति भयो है हामीले कारवाही यतिसम्म गर्न सक्यौँ, मिनिमम गम्भीर प्रकारका मानवता विरोधी अपराधको चाहिँ कारवाही गर्न सकियो, अरूको हकमा चाहिँ तपाईँको स्मारक बनाइयो, तपाईँलाई परिपूरण गरियो, यस हिसाबबाट गर्ने योजना बन्यो भन्ने बित्तिकै त जनताले अब बिस्तारै त्यो घाउ बिर्सँदै बिर्सँदै नै आउनु भएको छ। तर खत त छ नि त, त्यो कहीँ बिर्सनका लागि त एक फेर बिच त मार्नु पर्यो नि, त्यो बिच मार्ने काममा
पछिल्लो समयको विवाद भनेको संक्रमणकालीन न्याय सम्बन्धी आयोगको नेतृत्वमा नेतृत्व गर्ने व्यक्ति कस्तो हुने भन्ने चर्चा पनि छ, विवाद पनि यसैमा छ। सर्च कमिटीले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन जुन कुरा अवगत नै छ। आयोगका पदाधिकारी छनौटमा अब कसरी अगाडि बढ्नु पर्ला, यही अल्झिएर त भएन, पक्कै पनि दलहरूले जुन तदारूकता देखाएका छन् यस अनुसार यो विषयलाई छिट्टै नै टुंग्याउनु पर्छ भन्ने पीड़ितहरूको पनि र सरकारवालाहरूको पनि भनाइरहेको छ। उहाँहरूले पनि यो विषयमा चिन्ता चासो व्यक्त गरिसक्नु भएको छ। अबको छनौट प्रक्रिया कसरी अगाडि बढाउने, कस्ता व्यक्तिलाई संक्रमणकालीन न्याय निरूपण सम्बन्धी आयोगको नेतृत्व दिने?
होइन, अब वास्तवमा यस अगाडि केपी ओलीकै सरकार हुँदाखेरि जो 74 हामी निर्वाचित भएर आइसकेपछि एमाले प्रस्तावै के गर्यो भने कङ्ग्रेस माओवादी जो तपाईँहरूले भन्नुहुन्छ होइन तपाईँहरूलाई एक आपसमा कोही षड्यन्त्र छ कि आदि इत्यादि भन्ने लाग्छ भने तपाईँहरूले भनेको मान्छे जो मानवाधिकारको क्षेत्रमा एउटा मूल्य मान्यतामा काम गरेको मान्छे शान्ति प्रक्रियाको बुझेको मान्छे भनेर प्रस्ताव गर्न उहाँहरूलाई लगाइयो, उहाँहरूले भनेअनुसार कुनै त्यहाँ भाग हिस्सा आदि इत्यादि केही पनि छैन, एमाले पूर्ण रूपमा तटस्थ भएर हामीले चाहिँ उहाँहरूले भनेको मान्छे नै त्यो बेला आयोग चाहिँ आयोगमा पदाधिकारी गठन गरियो, उहाँहरूले माखो मार नमारिकन त्यो कार्यकाल छोड्नुभयो। पछिल्लो समयको अत्यन्तै पीडादायी हो नि त। अब तत्कालीन रूपमा यो कामले बाधा पर्यो, हामीले काम गर्न काम त यति गऱ्यौँ, यति संशोधन भयो भने चाहिँ हामी अगाडि बढ्छौँ भनेर आयोगले रिकमेन्डेसन गर्यो भने त कानुन त 15-20 दिन एक महिनामा संशोधन भइ त हाल्थ्यो त, तर उहाँहरूले कुनै चिजको अगाडि बढाउन सक्नुहुन्न। तसर्थ अहिले पनि कुरा के हो भने कुन पार्टी अहिले हामी कोही तर्साउनु पर्ने केही छैन, होइन एउटा सामान्यतया फर्किट द पास डन फर्किट द पास भन्ने जो दक्षिण अफ्रिकामा जुन उनीहरूले मोडल गरे हाम्रो पनि करिब करिब त्यही हो। तर मानवता विरोधी गम्भीर प्रकारका बलात्कार जस्ता घटनाहरू छन् होइन, मनसाय प्रेरित ढङ्गबाट छ्याक 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 पारी पारी मारिएका छन्, अब यस्ता अपहरण पछिको चाहिँ हत्या छ, अब केही यस्ता घटनाको बाहेक त आम रूपमा त हामी सबैलाई कारवाही गर्नुपर्छ भन्ने कुनै स्पिड कुनै दलको पनि त्यस्तो स्पिड पनि देखिन्न क्या। अब यसलाई बिर्सेरै जाने हो, अब हामी एउटा समृद्धिको यात्रामा हिँड्ने हो भन्ने नै हो, तर किन तर्सिनु पर्यो? अहिले मेरै मान्छे चाहिँ यो फलानु मान्छे भए हुन्छ नभए हुन्न भन्ने लाइनबाट जान जरुरी छैन। एउटा त्यस्तो राष्ट्रिय फिगर हुनुहुन्छन् थुप्रै, कुनै पार्टी विशेषमा नभएका विज्ञको रूपमा काम गरेका संयुक्त राष्ट्र सङ्घका विभिन्न एजेन्सीहरूमा काम गरेर आएका त्यस किसिमका मान्छेहरूलाई चाहिँ हामीले ल्याएर अब यो प्रक्रियामा हामी सबै तटस्थ छौँ र तपाईँहरू अगाडि बढ्नुहोस् भनेर जिम्मेवारी दिन सक्नु पर्थ्यो। अब निवेदन पनि परेको, थुप्रै मान्छेका नाम चर्चा परिचर्चा पनि आयो, सरकारले एउटा विश्वास गरेर त्यो हाई लेभलको चाहिँ एउटा कमिटी बनायो होइन, त्यो हाई लेभलको कमिटीले हामी त सकेनौँ भनेर हात उठाउने कुरा अब यो अत्यन्तै अस्वाभाविक भएको छ। तर अस्वाभाविक भए पनि अब सरकारले छिटै फेरि अब कस्तो छ भने जे चिज गर्दा पनि यसमा चाहिँ मूलत कङ्ग्रेस र माओवादी उहाँहरूसँग पनि सहमति गरेरै सरकारले अब छिटै अर्को अब फेरि उच्च छानबिन समिति के अरे सिफारिस समिति त गठन गर्नै पर्यो, अब गरेर अगाडि बढ्नै पर्छ। अब यसमा यी बढ के पनि छैन के, हामीलाई यो कुरा यत्तिकै टारम भन्ने छुट छैन, किनभने यति गम्भीर प्रकारका चाहिँ मानवाधिकारका उल्लङ्घन का घटनाहरूमा यो नेपाल भूमिमा के पनि सजाय हुन्न दण्ड हुँदैन भन्ने कुराको सन्देश जहाँ के हुन्छ भने दण्डहीनताले प्रशय पाउँछ। सबैभन्दा ठुलो कुरो जस्तो हामीले मल्लिक आयोग रायमाझी आयोग कुनै पनि आयोगका चाहिँ रिपोर्टहरूलाई राम्रो कार्यान्वयन गर्न नसक्दा नै आज दण्डहीनताले प्रश्रय पाएको छ, अराजकताले प्रश्रय।
जस्तो यहाँले भनिरहेकै सन्दर्भमा मैले थप एउटा प्रश्न गर्न चाहे, सिफारिस समिति सर्च कमिटी किन असफल भयो भनेर हेर्ने हो भने पनि त्यहाँ दलीय हस्तक्षेप दलीय छाया परेको हुन सक्छ भनेर पनि अहिले राजनीतिक वृत्तमा अथवा सरकारवालाहरूले पनि टीका टिप्पणी गरिरहनु भएको छ। अब सरकारले नै गठन गरेको सिफारिस समितिले पदाधिकारी छनौट गर्न नसक्नुमा त पक्कै पनि दलहरूको हस्तक्षेप अथवा बाह्य प्रभावको कारण पनि, बाह्य भन्नाले दबाव समूहको प्रभाव पनि हुन सक्छ। यो विषयलाई हामीले कसरी हेर्न सक्छौ? यहाँले जसरी
यो गठन सिफारिस समितिमै किन सर्वोच्चको चाहिँ जज भनेर भनियो, होइन, सर्वोच्चबाट चाहिँ त्यो उच्च स्तरीयबाट यो समिति किन बनाइयो भन्दाखेरि उहाँहरू कुनै प्रभाव डर त्रासबाट नपरिकनै ठ्याक्कै सिफारिस गर्नुहुनेछ भनेर हो नि त, नत्र त राजनीतिक दल पनि बसेर चाहिँ सिफारिस गर्न नसक्ने त होइन नि। अब यस्तो तहबाट पनि चाहिँ डर अथवा प्रभाव भन्ने कुरा जो मार्केटमा जे सुनिएको छ त्यो गलत कुरा हो नि। त्यस कारणले अब अलिकति हाँटिलो सर्वोच्चका चाहिँ श्रीमानहरूलाई कसैलाई पूर्व श्रीमानहरूलाई राखेर छिटोभन्दा छिटो चाहिँ यो समिति गठन गरेर अगाडि बढ्नुपर्छ के, अगाडि बढ्नलाई अब डराएर हुन्छ र जब कानुनमा केही छिद्रता केही संशोधनको आवश्यकता छ भन्ने कुरा भएपछि त्यो चिज क्लियर भएको छ नि। अब त बेपत्ताहरूको यतिजना बेपत्ता देखियो, उनीहरूको अरू जो सास देखिएन, त्यस कारण उहाँहरूलाई चाहिँ अब एक किसिमले 12 वर्षपछि त यता हाम्रो जेनरल रुल कानुनले नै कोही बाजुन्छ बेपत्ता भएको छ र 12 वर्षमा उसको कुनै थाहा छ जानकारी भयो भने मृत्यु घोषणा गर्न मिल्छ भनेर भनिसकेको छ भने त त्यो बेपत्ता आयो भने मृत्यु घोषणा गर्न के फरक पर्यो? मृत्यु घोषणा गरेर उहाँहरूलाई क्षतिपूर्ति राहत परिपूरण के गर्ने हो त्यो सबै कुरा गरेर उहाँहरूलाई नि खुसी साथ नेपालमा जिउने, होइन, नेपालमा मेरो अब यस्तै भयो युद्धमा अथवा यस्तोमा मेरो मान्छे बेपत्ता भए तर राज्यले मलाई सम्झ्यो नि त, होइन, सम्मान गर्यो भयो मलाई भनेर गर्ने वातावरण बनाउनलाई कहाँनिर बाधा पहिले पनि बाधै थिएन क्या। हेर्नुहोस् म त भन्छु कुनै बाधा थिएन, खालि यो एकपल्ट तर्कने यसबाट जिम्मेवारीबाट भाग्ने यो कुराहरू चाहिँ देखिन्छ। र एमाले जहाँसम्म म पार्टीको एउटा केन्द्रीय कमिटीको सदस्य पनि भएको नाताले एमालेको त यसमा कुनै ढङ्गबाट शान्ति प्रक्रिया अगाडि बढोस् भन्ने मात्रै हाम्रो कामना छ र हामीले कतिखेरै पनि जस्तो कतिपय आयोगमा एमाले नि भाग खोज्ने कुरा हुन्छ ऊ हुन्छ यसमा हामीले कहिल्यै पनि भनेको छैन। दुवै आयोगका अध्यक्षहरू उहाँहरूले रिकमेन्डेसन गर्नुहोस् ल, त्यो सिफारिस समितिलाई भन्नुहोस् तपाईँहरूले नाम टिपाउनुहोस् हामी कसैलाई पनि टिपाउँदैन ल भन्ने तहबाट खुलेर अघिल्लो पटक नै हामीले गरेका छौँ। यसपटक पनि एमाले चाहिँ यस कुरामा खुला छ र यो प्रक्रिया छिटो सेटल होस् भन्ने दिशामा हामी छौँ। अहिले यो पछिल्लो समय त मलाई लाग्छ कुनै पनि दल काङ्ग्रेस माओवादीले पनि त्यस्तो पोजिसन लिएको स्थिति होइन, किन उहाँहरूले चाहिँ वास्तवमा सिफारिस गर्न सक्दैनन् भन्दा हात उठाउनु भयो, उहाँहरूसँगै यस विषयमा तपाईँले छलफल गर्नु पर्ला।
हामी कुराकानीकै क्रममा रहेका छौं आदरणीय श्रोताहरू। आजको अन्तरसंवादमा हामीले संक्रमणकालीन न्याय निरूपणको विषयमा केन्द्रित भएर संक्रमणकालीन न्यायका जानकार व्यक्तित्व नेकपा एमालेका नेता केन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता कृष्ण भक्त पोखरेलसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अहिले पीड़ितहरूले विगतमा संक्रमणकालीन न्याय निरूपण सम्बन्धी आयोगहरू थिए तर ती आयोगहरूले कानून भएन भनेर काम गरेनन्, अहिले कानून बन्यो तर आयोगमा पदाधिकारी भएनन्, यो चक्र यो प्रक्रिया कहिलेसम्म दोहोरिरहने हो, हामीले कहिले न्याय पाउने भनेर पनि प्रश्न गरिरहनु भएको छ। अब न्याय ढिला पाउनु भनेको त न्याय नै नपाउनु सर हो भनेर पनि भनिँदै आएको छ। अब जे जस्तो भए पनि जति सम्म भए पनि न्याय पाउनु पर्ने उहाँहरूको हक अधिकार पनि हो, विलम्ब भएन र?
एकदम सत्य कुरा भन्नुभयो, डिले जस्टिस इज नो जस्टिस भन्छ क्या, ढिलो न्याय दिनु चाहिँ न्याय नदिए सराबर हो भनेर भन्छ। भन्दाखेरि अब 52 सालदेखिका घटना परिघटनाहरू होइन, कसैको बच्चा कसैको बाउ 52-53 सालमै बेपत्ता भएको रहेछ भने आजसम्म कति भयो त, 30 वर्षसम्म चाहिँ उसले त्यसका बारेमा सूचना नपाउने अनि शान्ति प्रक्रिया भएको पनि 20 वर्षसम्म चाहिँ सूचना नपाउने कुरा त अब यसमा मैले विलम्ब भएन अथवा ढिला भयो भएन भन्ने त कुनै मसँग तर्कै छैन नि, त्यो गर्नै मिल्दैन नि। त्यस कारण ढिला भएकै छ। अब यसमा राष्ट्रिय सहमति कतिपय इस्युहरूमा हाम्रा राष्ट्रिय सहमति नजुट्न पनि सक्छन्, यसमा राष्ट्रिय सहमति जुटिरहेकै छ क्या, राष्ट्रिय सहमति जुट्दा जुट्दै पनि परिणाम निस्कन जो सकिरहेको छैन। अब यसमा कसले कसरी खेलिरहेको छ म पनि धेरै अहिले पछिल्लो समय धेरै यसभित्र पछ्या त छैन, तर जे होस्
अब यसलाई बिगारेर राखिरहने पनि अब केही मान्छेहरू खोजिरहेको देखिन्छ। जसो गर्दा राम्रो गर्न खोज्दाखेरि पनि अब अहिले जो पछिल्लो समय दलहरू बसेर कानुन संशोधन भयो, मेरो पाला म कानुन समितिको सभापति हुँदा पनि एउटा इस्यु बाहेक अरू मैले 100% यही यो हत्या कस हत्या सबै खाले हत्या चाहिँ माफी योग्य हो कि होइन भन्ने विषय बाहेक अरू 100% त्यसमा पनि मैले त कानुन मन्त्रीसँग बसेर मन्त्रालयमा सहमति ओड लिएर आएको थिएँ, तर पछि माओवादीले त्यसमा स्ट्यान्ड लियो र हुन सकेन। अहिले जो एउटा त्यसमा सहमति गरेर आइयो होइन, आइसकेपछि त अब यसमा रोकिनुपर्ने अगाडि नबढ्नुपर्ने मैले कुनै कारण देख्दिनँ। अब यत्तिकै लम्ब्याएर यो चिज यो यो जो पुस्ता थियो नि त्यो पुस्ताको अन्त्यसँगै यो अन्त्य हुन्छ भन्ने कहीँ कल्पना हो कि के हो, जे होस् न यो कुनै मानेमा पनि शोभनीय होइन। अन्तर्राष्ट्रिय कानुन मूल्य मान्यता मानवाधिकार कुनै दृष्टिकोणबाट पनि यो ढिलाइ सही विषय होइन।
पछिल्लो सन्दर्भ कस्तो देखिन्छ भने अघि यहाँले पनि भनिसक्नुभयो, तपाईँ कानून तथा मानवाधिकार समितिको सभापति हुँदा र यो विषयमा छलफल हुँदा पनि अन्तिम अवस्थामा पुगेर यो विषय अल्झनमा पुगेको थियो, त्यसपछि पनि एकजना कानून मन्त्रीले निकै नै प्रयत्न गर्नुभयो र अन्तिम समयमा पुगिसकेपछि त्यो पनि अल्झियो र त्यसपछि जे जस्ता प्रक्रियाहरू अगाडि बढेका छन् अन्तिम समयमा पुग्छन् र त्यही अल्झिने गरेका छन्। यसपटक पनि कानून त बनिसकेको छ, राष्ट्रिय समुदायले नै यस विषयलाई प्रशंसा गरिसकेको अवस्था छ, एक किसिमले हामी धेरै नै अगाडि गइसकेका छौं, तर व्यावहारिक कार्यान्वयनको पाटोमा हामी फेरि पनि अल्झिएको हो कि भन्ने अवस्था पनि सिर्जना भएको छ। यहाँले जुन सन्दर्भ उठान गर्नुभयो, अन्तिम अवस्थामा पुगेर जहिले पनि अल्झिने अवस्था फेरि पनि दोहोरियो भने त पक्कै पनि न्याय प्राप्तिमा विलम्ब होला, फेरि संक्रमणकालीन न्याय निरूपणको विषयलाई सामान्य फौजदारी न्याय प्रणाली नभई विशेष प्रक्रियाबाट अगाडि बढाउनुपर्छ भनेर दलहरू एकमत भएर सोही अनुसारको कानून पनि बनिसकेको छ। अब प्रक्रियागत पाटोमा पनि विभिन्न बाधा व्यवधानहरू आउन सक्छन्। यी समग्र विषयलाई हेरेर अब हामी कसरी अगाडि बढ्नुपर्छ या त भनौ सम्बन्धित सबै सरकारवाला पक्षहरू कसरी अगाडि बढ्दा उपयुक्त होला त?
होइन, अब सरकारवालाहरूको अब एउटा गोलमेज टाइपको बसाई होइन फेरि एकपटक गरेर यसमा अगाडि बढ्नुपर्छ। प्रधानमन्त्रीजी हाम्रो पार्टीको सर्वे अध्यक्ष यो विषय छिटो सेटल होस् भन्ने पक्षमा हुनुहुन्छ। मलाई लाग्छ अहिले जो सिफारिस समितिले सिफारिस नगरिकन आफ्नो जिम्मेवारीबाट बाहिर गयो, अब यसबाट सबैलाई पीडा भएकै छ। अब छिटै अब समस्याहरू पर्छन्, अब समस्या परेपछि भागेर त समाधान छँदै छैन र योबाट उन्मुक्ति लिन खोज्ने भाग्ने कुरा हुनै सक्दैन कि, यो सेटल गर्नै पर्छ, यो नेपाल भूमिमा न्याय हुन्छ, न्याय मरेको छैन भन्ने कुरा चाहिँ हामीले पुष्टि गर्नका लागि पनि यो प्रक्रिया अगाडि बढाएर सेटल भयो भन्ने कुराको सन्देश यत्र आखिर त सेनाको व्यवस्थापन सानो कुरा थियो र हामीले सेटल गऱ्यौँ। संविधान निर्माणमा पनि 14 राज्य जातै पिछेको राज्य बनाउनेदेखि के मात्रै व्यवधान थिएनन् र त्यसलाई सेटल गरेर तुलनात्मक रूपमा हामीले चाहिँ राम्रो संविधान चाहिँ बनायौँ भन्दा यति ठुला विशाल काम गऱ्यौँ भने यसमा त केही मान्छेहरूको संलग्नताका सन्दर्भमा कति दण्डमा जाने, कति माफी मिनामा जाने, कति परिपूर्ण क्षतिपूर्तिमा जाने यिनै कुरा नै हो। त्यस कारण यति यतिमा चाहिँ हामी यत्रो करोडौँ जनसङ्ख्या भएको ठाउँमा 5-10,000 मान्छे यसमा चाहिँ अलिअलि तानिने, कति त मान्छे बिति पनि सक्यो होला, कति के भइसक्यो होला होइन, त्यही पनि त्यसमा हामी कमभन्दा कम चाहिँ दण्डमा पनि छुट यतिसम्म हुने भन्दा ऐनमा यसपालि त्यो पनि क्लियरली लेखिदिएको छ भन्दा कोही पनि डराउनु पर्ने भाग्नुपर्ने अनि गम्भीर प्रकारको मानवाधिकार उल्लङ्घनका बाहेक अरू सबै घटनामा चाहिँ जेनरल अहिले तपाईँ प्रारम्भ भन्नुभयो जेनरल फौजदारी कानुन हामी यसमा आकर्षित गर्ने अवस्थामा पनि छैनौँ गर्दैनौँ भनेर हामीले प्रतिबद्धता व्यक्त गरिसकेका छौँ। तसर्थ अब फेरि एकपटक अरू हामी थुप्रै कामहरूमा चाहिँ जसरी गम्भीर बन्छौँ बेला मौकामा अहिले पनि एकपटक अब यो विषयमा चाहिँ गम्भीर बनेर यो शान्ति प्रक्रियालाई अथवा बाँकी जो काम छ हाम्रो चाहिँ यो विस्तृत शान्ति सम्झौताको चाहिँ जो शान्ति प्रक्रियाको काम बाँकी छ यो सेटल असंक्रमणकालीन न्यायको काम जो बाँकी छ यसलाई सेटल गर्दै जानुपर्छ, कुनै विकल्प छैन भन्ने कुरा मेरो विचारमा राख्न चाहन्छु।
विगतमा आयोगहरूले काम गर्दै गर्दा 60,400 उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोग र करिब 3,300 को हारहारीमा उजुरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका थिए। यी मध्ये केहीमा काम कारवाही पनि भइसकेको छ, तर अधिकांश उजुरीहरू छानबिन गरी टुङ्गो लगाउनु पर्ने अवस्था छ। यस्ता उजुरीको हकमा आगामी दिनमा आयोगहरूले कसरी काम गर्नुपर्ला? अबको केही समयमा त आयोगले पूर्णता पनि पाउलान्, कानून ऐन बने पनि फेरि नियमावली कार्यविधिहरू पनि अगाडि बनाउनु पर्छ होला कार्य गर्नको लागि। भनिसकेपछि आगामी दिनमा आयोगहरू कसरी अगाडि बढ्नुपर्छ? जस्तो अघि यहाँले भन्नुभयो कि विगतमा कानून पनि थियो, आयोग पनि थियो, तर राजनीतिक दललाई देखाएर काम नगर्ने परिपाटी पनि देखिएको थियो भनेर यहाँले नै इंगित गरिसकेको कुरा छ। भनिसकेपछि आगामी दिनमा सम्बन्धित आयोगहरूले आफ्नो काम कार्यवाहीलाई कसरी अगाडि बढाउँदा उपयुक्त होला?
हामीसँग अहिले पनि नियमावलीहरू सबै छ, होइन, त्यसमा सामान्य संशोधन गर्नुपर्ने ठाउँमा गर्नु पर्ला, केही बजेटरी पार्ट होला, आर्थिक दायित्वका कुरा, जो दायित्व राज्यले चाहिँ वहन गर्ने कुरा होला, होइन भने कोही पनि बाधा छैन। हेर्नुहोस्, माइन्ड यो थर्ड भन्छ नि, त्यही समस्या हो क्या, कहीँ न कहीँ यो दृष्टिकोणमा यो सेटल गर्नुपर्छ भन्ने दृष्टिकोण नबनेको अथवा त्यसको लागि अलि अगुवाई नेतृत्व चाहिँ नभएको बाहेक म त विगतमा पनि त्यस्तो समस्या देख्दिनँ र वर्तमानमा पनि। जस्तो बेपत्ता आयोगले काम नसक्नु भन्ने के कारण थियो त? है, त्यसले त मान्छे 12 वर्ष पुगेपछि सम्म कुनै सूचना राज्यको तर्फबाट अथवा दण्डगत पक्ष कतै कतैबाट नआएपछि, होइन, अब उहाँहरू अब हुनुहुन्न है भनेर चाहिँ रिपोर्ट दिनलाई के चाहिँ बाधा थियो त? अब उहाँ दिनुहुन्न हेर्नु रिपोर्ट ल, यतापट्टि संक्रमणकारी यो के अरे सत्य निरूपण तथा मेलमिलाप आयोगको चाहिँ मुद्दामा हामीलाई रिकमेन्डेसन गर्ने कुरा थिए, केही कुरा थिए र एउटा कुरा होला। त्यस कारणले दुवै आयोगले पटक्कै सन्तोषजनक कामहरू चाहिँ गरेनन्। हेर्नुहोस्, होइन, परिणाम निस्कने गरी काम पटक्कै भएन। खालि उजुरी सङ्कलन त कार्यालय खोलेपछि मान्छे उजुरी दिन जान्छन्, होइन, सङ्कलन हुन्छ, त्यो कुनै ठुलो कुरै भएन त्यो चाहिँ। त्यस कारण त्यसमा परिणाम निस्कने गरी चाहिँ काम भएको छैन। यो एकाध वर्षमै अब धेरै कुरा चाहिँ मिल्दै सेटल हुँदै आएको छ। मान्छेहरू त्यहीँ गाउँघरमा मिलेर, होइन, सबै बस्न थाले, चुनावमा नि पटक पटक एकले अर्कोलाई भोट हाल्ने सबै चिजहरू भइसके। अब यो यो परिस्थितिमा अब यसलाई बिस्तारै बिर्सेर अगाडि बढेर यो सधैँका लागि नेपालमा पनि न्याय बढ्दैन कि न्याय चाहिँ छ, गम्भीर मानवाधिकार उल्लङ्घनको घटनामा चाहिँ दोषीमाथि कारवाही हुन्छ, हिजो पनि भयो, आज नै हुन्छ, भोलि पनि हुन्छ भन्ने कुराको सन्देशका लागि पनि यो प्रति अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।
पछिल्लो समय विवादित विषयमा सहमति भएपछि चौतर्फी रूपमा, राष्ट्रिय रूपमा, अन्तर्राष्ट्रिय रूपमा खुसियाली पनि छाएको थियो। अझ संक्रमणकालीन न्याय निरूपणको विषयलाई टुङ्गोमा पुर्याउन सके त नेपाल विश्वकै एक उदाहरणीय मुलुक पनि बन्ने अवसर पनि रहेको छ। यसकारण सरकारले आफ्नो जिम्मेवारीलाई कसरी पूरा गर्नुपर्ला? अब परिपूरणको कुराहरू, क्षतिपूर्तिका कुराहरू पनि रहेका छन्। ती विषयमा आर्थिक स्रोतहरू पनि जुटाउनु पर्ने हुन्छ होला। यी विविध सवाललाई कसरी अगाडि पर्ने हुन्छ? अब एउटा समस्या विगतमा सर्वोच्च अदालतबाट जसरी कानूनको व्याख्या भयो र व्याख्या बमोजिमको कानून अहिले निर्माण पनि भइसकेको छ, अब कानूनी अल्झन पनि भोलिका दिनमा नआउलान् भन्न सकिँदैन। यी तमाम विषयहरूलाई हेरेर कसरी सरकार अगाडि बढ्नुपर्छ या त सम्बन्धित निकाय कसरी अगाडि बढ्नुपर्छ परिपूरणको सवालमा र आफ्नो जिम्मेवारीको सवालमा?
गाइडलाइनहरू यो प्रक्रिया बढाउने सन्दर्भमा निर्देशनहरू दिएको छ। त्यही गाइडलाइनकै जगमा हामीले चाहिँ यो ऐनलाई परिष्कृत गर्दा आजको यो ठाउँमा पुर्याएका छौँ। त्यसले गर्दा अन्तर्राष्ट्रिय रूपमा चाहिँ सर्वस्वीकार्य वातावरण चाहिँ बनेको हो र अहिले पछिल्लो समयको संशोधनलाई पनि यहाँले पनि भन्नुभयो, सबै विदेशी सम्बन्धी सरकारवालाहरूले पनि यो स्वागतै गर्नुभयो। नेपालमा केही साथीभाइले केही इस्युहरूमा सहमति गरेको बाहेक सर्वसम्मति नै छ क्या, कानुन निर्माणको चरणको चाहिँ मा राम्रै छ। अब रह्यो जो परिपूरण, क्षतिपूर्ति आदि इत्यादि कुरा त ठिक छ, अब यो वर्षको बजेटले कति भ्याउँछ केही त त्यो शीर्षकमा पैसा छँदैछ, नभए त यो प्रक्रिया अगाडि बढेपछि त अर्को वर्षको बजेटमा राम्रोसँग राखेर यो चिजलाई सेटल गर्नलाई मूल दल नेकपा एमाले एकदमै उत्सुक छ, यो समाधान होस् भन्ने कामना राख्छ र त्यसको लागि सबै प्रयत्नहरू गरेको छ। यसैको पालामा आएर सेटल भएको छ कि अघिल्लोचोटि आयोग पनि एमालेको नेतृत्व, केपीओलीको नेतृत्व हुँदै गठन भयो, अहिले पनि त्यो कानुन पास गर्ने र यो अब आयोग गठनको प्रक्रिया सदैव अध्यक्ष केपीओलीकै नेतृत्वको बेला हुँदैछ भन्दाखेरि हामी एक किसिमको थर्ड पार्टी जस्तो हो नि त। तर पनि हामीले यो सबै प्रक्रियालाई चाहिँ आफ्नो आफ्नोत्व गरेर यहाँनिर कोही पक्ष वा विपक्ष हामी छैनौँ, यो प्रक्रिया अगाडि बढाउनु पर्छ, छिटै समाधान गर्नुपर्छ भन्ने दिशामा गइरहँदाखेरि यो कहाँनिरबाट बाधा अवरोध भएको छ यो सबै कुरा खोलेर खुलाएर हामी अगाडि बढ्नै पर्छ मलाई लाग्छ। छिटै अर्को एउटा सिफारिस समिति बनेर त्यो सिफारिस समितिले आएको नामहरू सिफारिस गर्नेछ र सरकारले चाहिने स्रोतहरूको सबै व्यवस्थापन गरेर अगाडि बढ्नै पर्छ बढ्छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले संक्रमणकालीन न्याय निरूपणको विषयमा केन्द्रित भएर संक्रमणकालीन न्यायका जानकार व्यक्तित्व नेकपा एमालेका नेता एवं वरिष्ठ अधिवक्ता कृष्ण भक्त पोखरेलसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।